अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiobhijan.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक हप्ता सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। अर्जुनधारा खबरमा हामी अर्जुनधारा नगर क्षेत्रभित्र भइरहेका विकास निर्माणका काम, त्यहाँका जनताको अपेक्षा र जनताको अपेक्षालाई सम्बन्धित निकायले कसरी सम्बोधन गरिरहेको छ भन्ने विषयमा हामी त्यहाँको सम्बन्धित निकायसँग अथवा सरकारवाला निकायसँग कुराकानी गर्ने गर्दछौँ। आज पनि अर्जुनधारा नगरपालिकामा सम्बन्धित रहेर हामीले अर्जुनधारा 9 नम्बर वडाको समग्र विकास निर्माणको काम, त्यहाँको भावना र ती सम्पूर्ण कुराहरूलाई अहिले कसरी अगाडि बढाइरहेको छ भन्ने विषयमा जनप्रतिनिधि वडा नम्बर 9 का वडा अध्यक्ष भीष्म मिश्रसँग हामी कुराकानी गर्न गइरहेका छौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा आइसक्नु भएको छ। भीष्म सर, स्वागत छ तपाईँलाई।
धन्यवाद।
नमस्कार। विशेष गरेर ठुलो अपेक्षा थियो जनप्रतिनिधि निर्वाचित आइसकेपछि चाहिँ विकास निर्माणले गति लिन्छ, त्यहाँको जनताहरूले चाहिँ राहतको महसुस पाउँछन्, अझ भनौँ सिंहदरबारको अधिकार चाहिँ गाउँघरमै आएको महसुस गर्न पाइन्छ भन्ने खालको नाराहरू चाहिँ त्यहाँ तपाईँहरूले भन्नुभएको थियो र त्यो अनुसार तपाईँलाई जनताले निर्वाचित गरेर पनि पठाए दोस्रो पटकको निम्ति। विशेष गरेर वार्ड नम्बर 9 धेरै सम्भावना बोकेको, कृषिमा धेरै सम्भावना बोकेको वडामा पर्छ। तपाईँ नेतृत्वमा आइसकेपछि अहिले त्यहाँका जनताहरूले कस्तो महसुस गर्नुभएको छ? विकास निर्माणका कामलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ भीष्म सर?
ठिकै हो, जस्तो वास्तवमा तपाईँले भनेको कुरो ठिकै हो। हामी निर्वाचित हुँदै गर्दाखेरि जनताहरूले हामीसँग चाहिँ ठुलै एउटा अपेक्षा राखेको हुन्छ, तर अब हामीसँग के चाहिँ छ भने अब स्रोतहरू धेरै कम भएको कारणले गर्दाखेरि अपेक्षा हामीले गरे सोचे भन्दा सोचे अनुसारको त गर्न सकेका छैनौँ। यद्यपि पनि हामीले चाहिँ अब विगतमा भन्दा केही अहिले सुधारको पाटोहरूतिर चाहिँ लगेका छौँ। अहिले कृषिको कुरामा मेरो कुल बजेट जम्मा 90 लाख रुपियाँ हो। 90 लाखमा अहिले मैले 10 लाख रुपियाँ जति कृषि उसलाई हालेको छु। अहिले जस्तो अब जस्तो अहिले घाँसहरू चाहिँ मैले बाँडेको अवस्था छ, मकैको बिउहरू पनि बाँडेको छु। अब धानको बिउ अब यो आउने कमिङदेखि धानहरूको सिजन चल्छ, धानको बिउहरू पनि मैले चाहिँ किसानहरूलाई बाँड्नेमा छु। अब किसानहरूलाई चाहिँ अब यो एआई गरेको पैसाहरू पनि मैले चाहिँ बिमामा पनि राखेको छु, एआई गरेको पैसाहरू पनि उहाँलाई चाहिँ अहिले उपलब्ध गराएको छु। कृषि क्षेत्रमा केही सुधारको सङ्केतहरू चाहिँ देखिन्छ नै, यद्यपि यो पूर्ण रूपमा त होइन, अब बजेट सानो भएको कारणले गर्दा प्रयास चाहिँ हामी गरिरहेका छौँ।
जस्तै नै भीष्म सर, अहिले पनि हामी चाहिँ यो नीति नियम बनाउने तरिकामै छौँ, होइन? कृषिलाई चाहिँ हामीले अहिले पनि परम्परागत शैलीमा अथवा आत्मनिर्भरमुखी कृषि कमाउनुपर्छ, खानुपर्छ, यसलाई व्यावसायिक बनाउन सकिएको छैन। यसलाई चाहिँ व्यावसायिक रूपमा कृषिमा लाग्न जनताहरूलाई प्रेरित गर्न नसकेकै कारण ठुलो जनसङ्ख्या चाहिँ अहिले युवाहरू चाहिँ विदेशी नै बाध्य हुनुहुन्छ। यो तपाईँको क्षेत्र भनेको विशेष त सुपारीको पकेट क्षेत्र, तरकारीको पकेट क्षेत्र लगायत कृषिमा आत्मनिर्भर अथवा चाहिँ व्यावसायिक बन्न सक्ने सम्भावनाको क्षेत्रमा पनि तपाईँ हुनुहुन्छ, भूमि उर्वर छ, तर पनि आज पनि निर्वाहमुखी खेती प्रणालीमै हामी चाहिँ अल्मलिरहेका छौँ नि। यसलाई चाहिँ सुधार गर्न अथवा आगामी दिनमा चाहिँ अलिकति व्यावसायिक खेतीतर्फ चाहिँ नीति बनाउन सकिँदैन सर?
सकिन्छ सर, यसमा व्यवसायिक तर उसमा चाहिँ नीति बनाउँदै गर्दा अब यो हामीभन्दा पनि हाम्रो पहुँचभन्दा बाहिरको कुरा हो। जस्तो अब राष्ट्रिय सरकारले नै, केन्द्रीय सरकारले एउटा नीति बनाउने भने यस विषयमा चाहिँ हुन्छ। अब हामी छिमेकी ठुलो देश भएको कारणले अब इन्डियाका किसानहरूले सबै कुरो त्यहाँको राज्यबाट चाहिँ सब्सिडी भएको कारणले उनीहरूको सस्तो उत्पादन हुन्छ। हामीले चाहिँ नेपालमा उत्पादन गर्दाखेरि त्यही कुरोलाई चाहिँ अलिकति महँगो भएको हुन्छ, बजारमा लाँदाखेरि सस्तो कुराको पछाडि चाहिँ जनताहरू लागेका हुन्छन्, किन्नेहरू पनि सस्तो चिजतिरै नै जान्छन्। त्यस कारणले गर्दा सुधार चाहिँ गर्न सकिन्छ, तर सुधार गर्दा गर्दै पनि यहाँ चाहिँ सफलताको अवस्था छैन। अब यसलाई चाहिँ एउटा चाहिँ केही उत्तर गर्नुपर्छ नै।
जस्तै कायापलट त एकैचोटि हुँदैन, तर तपाईँहरूले चाहिँ यो वर्ष चाहिँ हामी कमसेकम किसानले उत्पादन गरेका चिजहरूको बजारीकरण गरिदिन्छौँ। जस्तै अहिले चाहिँ धेरै किसानहरूले दुध उत्पादन गर्नुहुन्छ, बजारमा चाहिँ दुध नबिकेर मिल्क बेलुक होलिडेसम्मको अवस्था पनि सिर्जना भएको यहाँलाई अवगतै होला। कमसेकम बजार चाहिँ सुनिश्चित गरिदिन सके पनि त कमसेकम थोरै भए पनि आम्दानीको स्रोत हुन्थ्यो। यसतर्फ नगरमा तपाईँहरू त कार्यपालिका सदस्यमा पनि हुनुहुन्छ, नगरमा यस विषयमा छलफल हुँदैन सर बजारीकरणको निम्ति?
अहिले छलफल भइराखेको छ, धेरै प्रयास पनि हामी गरिरहेका छौँ। म मेरै वार्डमा पनि मैले चाहिँ अब एउटा डेरीहरू चाहिँ त्यहाँ खडा गरेको छु, कृषक समूहहरू मनाएको छु। तर के छ भने अहिले सुरुमा चाहिँ तपाईँले भने जस्तो अप्ठ्यारो अवस्था हो, तर अहिले त्यो अवस्था अलिकति न्यून चाहिँ छ। अहिले किसानहरू रुनुपर्ने अवस्था छैन, किसानहरूको पनि त्यो दुधको फ्याट हेरेर एउटा चाहिँ मूल्य निर्धारण गरेको अवस्था छ। अब राम्रो फ्याटहरू भएको ल्यासो आएको दुधको राम्रै दाम हुन्छ, नराम्रो आएको राम्रै हुन्छ। त्यो पनि अब पशुहरूमा पनि भर पर्दछ पर्दोरहेछ, पशुले खाने घाँस घाँसहरूमा पनि दानाहरूले पनि त्यसको चाहिँ एउटा मूल्य निर्धारण गर्दछ, होइन सर? त्यसले गर्दाखेरि अब ठिकै छ, केही छैन, यसलाई चाहिँ मिलाउनुपर्छ।
जस्तै अब सिँचाइको धेरै जरुरी छ होइन, जस्तै अब भूमिगत जल सिँचाइका कुराहरू छन्, मोटर बोरिङका कुराहरू छन्, अथवा पानी पैनीहरूका कुराहरू छन्, यसमा चाहिँ केही लगानी गरेको छ नगरले अहिले तपाईँको वडामा?
छ छ, मैले पैसा पनि राखेको छ आफ्नो बजेटमा, प्लस चाहिँ अब यो सिँचाइको विषयमा के छ भने अहिले प्रदेशबाट पनि आएको अवस्था छ, दुई चारवटा मैले त्यता पनि काम गरेको छु। अहिले बाँधहरू पड्केका छन्, बाँधहरूलाई पनि मैले विद्युतीकरणमा चाहिँ बिजुली बत्ती बाल्नु पर्यो, सडक बत्ती भनेर राखेको पैसाहरू अहिले त्यहाँ कन्भर्ट गरेको छु। सबभन्दा मेन कुरो त पहिले मान्छेलाई पहिले खानु पर्यो, खाइसकेपछि मात्रै अनि चाहिँ अन्य कुराको आवश्यकता हुन्छ भनेर अहिले त्यता पनि गरेको छु। अब धेरै कुराहरू छन्, अहिले इन्डक्सन चुल्हा म अब केही दिन पछाडि पाँच सात दिन पछाडि इन्डक्सन चुल्हाहरू अब पनि बाँड्दैछु। त्यो चुल्हाले के गर्छ भन्दाखेरि हामीलाई विदेश जाने पैसाहरू चाहिँ रोक्छ, यसले विदेशमा ऊ जाने पैसाहरू रोक्छ, प्लस चाहिँ अब ग्रेडीको मानव स्वास्थ्यमा पनि त्यसले चाहिँ सुधार गराउँछ भनेर अनि यो विभिन्न शीर्षकहरूमा पैसा राखेको छु सर, मैले त्यसलाई व्यवस्थापन गर्छौँ।
अहिले चाहिँ पशुको उपचार गर्नका लागि चाहिँ पशु अस्पतालको निर्माण गर्ने भनेर तपाईँकै वडामा कटडाँडामा सुरु भएको छ, यसको अवस्था कहाँ पुग्यो, अब कहिलेदेखि सेवा सुरु हुन्छ सर?
होइन, यो पशुको चाहिँ अब भर्खर प्रोसेसमा मात्रै जाँदैछ, अहिले प्रदेशबाट लगभग अब राम्रै पैसा आएको अवस्था छ, अब यो कामको सुरुवात हुन्छ। अब यो हुने कुरामा चाहिँ अहिले यो पशु कस्तो हो भने तपाईँलाई भोलि चाहिँ कुनै पशुहरूमा समस्या आयो भने एक्सरे गर्ने अब सबै कुरो गर्ने खालको चाहिँ अहिले अत्याधुनिक हस्पिटलको नि एउटा अवधारणा हो, यो अब सुरु हुन्छ सर।
अब भीष्म सर अलिकति प्रसङ्ग बदल्न चाहन्छु, तपाईँले आफ्नो सिलिङ बजेटको मात्रै कुराहरू गर्नुभएको छ होइन आफ्नो वडामा, जस्तै त्यहाँबाट प्रदेश सभाका चाहिँ प्रदेशका सांसद हुनुहुन्छ, सङ्घीय सांसद हुनुहुन्छ, अहिले त विशेष गरेर सभामुख पनि तपाईँहरूकै क्षेत्रबाट निर्वाचित हुनुभएको छ, यी ठुला बजेटहरूलाई चाहिँ हाम्रो वडामा नौ नम्बर वडामा उहाँहरूको बजेट चाहिँ कस्तो छ, पर्न सकेको अवस्था छ कि छैन?
होइन, अब अहिले स्पेसल्ली भन्ने हो भने हामीले आशा गरेभन्दा कमकमै अवस्था छ उहाँहरूले पैसा हाल्ने कुरामा। अब के कारणले हो त्यो माथि, अब सभामुख त त्यसै पनि व्यस्त हुनुहुन्छ होला, सभामुख फेरि उपसभामुख पनि हाम्रै क्षेत्रको हो, त्यसले गर्दा पनि अब मुख्यमन्त्री पनि अब हामीले नै पाएका थियौँ, अर्जुन नारायणले, त्यो पनि हामीसँग रहनु भएन। अब ठिकै छ, अब प्रयास गरेका छौँ, धेरै कार्यक्रमहरू काठमाडौँमा अस्ति मैले पनि लिएर गएर चाहिँ पेसेको छु, त्यसको फलोअपमा छु, अब आशा गरौँ यो हुन्छ नै होला, उहाँहरूको अब सहयोग गर्नुभएको छ, जे होला होला नि। अब
एउटा सम्भावना देखिएको नि, जस्तै सधैँभरि विवादमा आउँछ यो सुपारी खेती, विशेष गरेर पकेट क्षेत्रको कुराहरू पनि छन् होइन, यी सुपारी खेतीलाई चाहिँ जहिले पनि तस्करको रूपमा बेच्नुपर्ने, हामीले हाम्रो ट्रेडमार्क चाहिँ नपाउने, हाम्रो सुपारी नेपालको सुपारी भनेर गर्वका साथ बिक्री गर्न नपाउने अवस्था छ होइन, तस्करहरूले लगेर बेच्नुपर्ने अवस्था, अथवा बाहिरको सुपारी आयात गरेर नेपालको हो भनेर बेच्नुपर्ने अवस्था सृजना भइरहेको अवस्थामा सुपारी किसानहरूको बारेमा चाहिँ केही सोच्नु भएको छ सर अर्जुनधारामा?
होइन, अहिले त सुपारी किसानहरू पनि खुसी नै हुनुहुन्छ, पहिले चाहिँ यो आवाज तपाईँले बोलेको कुरो ठिकै हो, पहिले अब सुपारीको दाम पनि नउठेको कारण अनि चाहिँ सुपारीमा केही चलखेल, अब नेपालको सुपारी चाहिँ विदेश जाने, विदेशबाट नेपालमा भित्रेर नेपालको ब्रान्ड लाएर चाहिँ जाने ऊ थियो, त्यसले गर्दा हजुरले भनेको कुरो ठिकै, अहिले भनेको चाहिँ लगभग त्यो अवस्था छैन, सुपारीका किसानहरू पनि खुसी नै हुनुहुन्छ। अब अहिले 50 रुपियाँ 55-52 रुपियाँ काँचो सुपारी रुखबाट झारेर किसानहरूले बेच्दै हुनुहुन्छ,
हजुर,
त्यस कारणले गर्दा यो हिसाब भनेको अहिले मूल्य राम्रै उठेको हो, मूल्य उठेको हिसाबले हो भने चाहिँ अब किसानहरूले चाहिँ त्यस्तो ऊ छैन। अब सुपारी किन्ने मान्छेहरू अब के छ भने यो सुपारीको केही सीमित मान्छेहरूसँग लाइसेन्स रहेछ मैले बुझाइमा, अनि अब त्यो काम चाहिँ जस्तो अब यो आयात गर्ने निर्यात गर्ने त्यही केही सीमित मान्छेहरूले मात्रै गरेर सक्दो रहेछ, त्यस कारणले गर्दाखेरि अब यो आवाज उठेको, अब तपाईँ हामी सबै यसमा चाहिँ एड्रेसमा घुम्ने भने यो कमै हुन्छ होला, तर अब यो अलिकति अप्ठ्यारै रहेछ सर कुरो बुझ्दा नि, त्यस्तो बुझिन्छ।
जस्तै अब सर हाम्रो 9 नम्बर वडामा नि राज्यले प्रदान गर्नुपर्ने न्यूनतम आधारभूत आवश्यकताहरूका कुराहरू हुन्छन् क्या, सबै नागरिकहरूलाई स्वस्थ पिउने पानीको व्यवस्था, सबै नागरिकहरूलाई स्वास्थ्यको सुविधा दिन सक्नुपर्ने होइन, आधारभूत स्वास्थ्यको कुराहरू आउँछ, बिजुली बत्तीका भोल्टेज सुधारका कुराहरूदेखि लिएर यी राज्यले प्रदान गर्ने न्यूनतम आधारभूत आवश्यकता चाहिँ हाम्रो वडाका वासीहरूले अब प्राप्त गर्ने अवस्थामा पुर्याउनु भयो तपाईँहरूले?
मैले बिजुलीमा लगभग 90% निर्भर गरिसकेँ। अब बिजुलीमा अहिले चाहिँ मैले धेरै ट्रान्समिटरहरू पनि हालेको छ, अहिले तपाईँ आउनुभयो भने विद्युतीकरणको आज मात्रै विद्युतीकरणको राखेको पैसाहरू पनि निकासा गर्दैछु, बिजुलीको पोलहरू पनि राखेको छु। अब भोल्टेज सुधार छ देखिन्छ मेरोमा, पहिले चाहिँ अवस्था गाह्रो थियो, अहिले चाहिँ अब त्यो अवस्था छैन। अब हुन त अब गर्मी पनि आउँदैछ, अब पछाडि हेरौँ विद्युत चल्ने बेला पनि हुँदैछ, अब पहिलेको भन्दा केही सुधार चाहिँ देखिएको छ। अब त्यस्तो छ सर,
यो खानेपानीतर्फ के छ सर? अहिले पिउने पानीमा अलिकति उत्तरी बेल्टका बासिन्दाहरूले चाहिँ समस्या भोगिराख्नु भएको छ, बोरिङ गाड्दा पानी नआउने अनि धाराको पानीहरू पनि प्रशस्त मात्रामा नआउने खालको एक किसिमको सिचुएसन छ, तपाईँको वडामा चाहिँ के छ?
हो, तपाईँले सुनेको कुरो एकदम अत्यन्त ठिकै हो। अहिले हाम्रो उत्तरी बेल्टमा अहिले खानेपानीको सदस्य म पनि हो, एउटा पदेना सदस्य, योभन्दा अगाडि पनि खानेपानीमा मैले नेतृत्व गरिसकेको हुनाले खानेपानीमा समस्या हो। तर समस्या हुँदै गर्दाखेरि पोस्टल मैले 70-80 त वार्डबाट फ्री चाहिँ मिटरहरू किनिदिएर उहाँहरूलाई जडान गरेको अवस्था हो। अहिले भर्खरै 30-40 मैले 3-4 ठाउँमा आफूले लाइन विस्तार पनि गराएको छु, पाइपलाइन जाँदा समस्या हुन्छ भनेर। त्यो ठाउँमा अब 2-3 दिन पछाडिदेखि आज खानेपानीका सचिवजीसँग पनि मेरो बिहानै एउटा छलफल चलेको थियो, त्यहाँ कहिले गर्ने भन्दाखेरि अब 10-15 दिनदेखि त्यहाँदेखि लाइन विस्तार हुने कार्यक्रम छ, त्यसले गर्दा खानेपानीमा पोहोरभन्दा कमै छ, यसरी त्यत्रो समस्या आउँछ जस्तो लाग्दैन मलाई।
यो स्वास्थ्यमा स्वास्थ्य बिमाको कार्यक्रमहरू चलिरहेछ प्रत्येक पालिकाहरूमा होइन, विपन्न परिवारहरूलाई चाहिँ जो स्वास्थ्यको पहुँचमा अथवा आफूलाई स्वास्थ्य सेवा लिन पर्दाखेरि महँगो पर्ने भन्ने खालको गुनासोलाई विभिन्न पालिकाहरूले चाहिँ स्वास्थ्य बिमा गराइदिने, निःशुल्क बिमा गराइदिने अभियानहरू पनि चलेका छन्। अहिले अर्जुन धारामा के छ, तपाईँको वडामा के छ सर?
मैले चाहिँ यो बिमा तपाईँलाई अब के छ भने अब निमुखा मान्छेहरू जसले स्वास्थ्य बिमाको पहुँचमा जान नसक्ने मान्छेहरूलाई अहिले 3 लाख रुपियाँ जति बजेट विनियोजन गरेर मैले बजेट उनै गरेको छ। हिजो मात्रै मैले स्वास्थ्य बिमाको नामहरू उहाँ चाहिँ बिमालाई पठाइसकेको छु, अब बिमाको पहुँचमा पनि मैले ल्याएको छु, उहाँहरूलाई चाहिँ त्यसमा सेवा पाउनुहुन्छ उहाँहरूको तर्फबाट।
नगरले के गरिरहेछ सर? जस्तै अहिले अर्जुन धारामा नगर हस्पिटलको कुराहरू पनि अगाडि बढिरहेको छ, स्वास्थ्यमा चाहिँ विपन्न परिवारलाई अथवा निम्न आय स्रोत हुने परिवारहरूलाई चाहिँ नगरले कसरी हेर्दैछ, औषधि वितरणमा लगायत स्वास्थ्यमा चाहिँ कस्तो छ बजेटको अवस्था?
अहिले नगरमा पनि अब गरिरहेको छ, अब हस्पिटल निर्माणको काम अहिले चाहिँ रोकिए जस्तो बुझेको छु मैले। अब हस्पिटल तपाईँलाई सुरु भएको 1.5 वर्षमा दिने भन्ने एउटा त्यहाँ एग्रिमेन्ट थियो, अहिले अलिकति ढिलो भइरहेको छ, 5-6 महिना के कारणले हो, माथि पैसाकै कारणले जस्तो लाग्छ मलाई माथि। अब पैसा आउँदाखेरि त्यो पनि काम सुरु हुन्छ, अब मेरो साथीहरू लागिराख्नु भएको बुझेको छु।
अब भीष्म सर, जस्तै तपाईँहरूले यो भौतिक पूर्वाधारतर्फको काममा एउटा महत्त्वपूर्ण सडक चाहिँ अहिले निर्माण भएको छ होइन, जस्तै शनिसरेबाट बुधबार निस्किने सडक चाहिँ अहिले स्तरोन्नति भएको छ, पिच भएको छ। अब ग्रामीण सडकहरूको कुराहरू हुन्, भित्री बाटाहरूका कुराहरू हुन्, बर्खामा चाहिँ हिँड्न समस्या हुने, चाहिँ हिउँदमा धुलाममै हुने खालका सडकहरू पनि छन्, यी सडकहरूको स्तरोन्नतिको निम्ति चाहिँ बजेट कस्तो छ?
होइन, यस्तो छ हजुर, अब यो अहिले मेन देखिएको शनिसरेबाट बुधबार जयपुर सडक खण्डको अब मोटामोटी हामीले काम सकेका छौँ अस्तिदेखिबाटै, अब यसको पेमेन्टको प्रक्रियामा छ, अब तिनै ठेकेदारहरूले अन्त्य पनि लिएको अवस्था छ, अब त्यो चाहिँ के भएको भन्दाखेरि सम्झौता पनि भइसकेको छ, पैसा आएपछि यता गर्छु भनेको छ। अब विशेष त मेरो 9 नम्बर वार्डहरूमा बाटोको त्यत्रो समस्या छैन, अब भित्री बाटाहरूलाई ग्राभेल गराउने कामहरू म आफै लागिरहेको छु, अहिले यो साल पनि मैले लगभग 15-20 बाटाहरू कम्प्लिट गरेको छु, सडकको विषयमा त्यस्तो छ, अब पहिले हेरिकन अहिले सुधार छ हजुर।
अब यो तपाईँ कार्यपालिका सदस्य भएको हिसाबले एउटा नगरको प्रश्न गर्न मन लाग्यो, तपाईँहरूको धेरै ठुलो सम्भावनाको कुराहरू भनेको नदीजन्य सामग्री उत्खननको पनि हो, तर यो प्रत्येक वर्ष चाहिँ ठेका प्रक्रियामा जाँदाखेरि ठुलो चलखेल हुन्छ, ठेका प्रक्रिया सहज रूपमा लाग्दैन र त्यहाँको ठुलो आम्दानीको स्रोत गुमेर गयो भन्ने खालको गुनासो छ जनताहरूको, किन यस्तो भइरहेछ सर?
होइन, यस्तो छ, यो खोलाको विषयमा अब हामी पनि अलिकति अनभिज्ञ रहेछौँ, अब जति ठेकेदारहरूले चाहिँ उहाँहरूलाई आइडिया हुन्छ, हामी त्यत्रो हामीसँग पनि जानकारी नभएको, पहिले नभएको कारणले अब अहिले त धेरै कुरो थाहा पाइयो, अब टेन्डर खुलाउँछौँ, टेन्डर भर्न पनि कोही आउँदैन, त्यहाँदेखि महँगो भयो भन्छन्, अब यस्तै छ त्यो खोलाको विषयमा चाहिँ, रै पनि अब त्यहाँ भइरहेछ सबै कुरोहरू अहिले नगरपालिकाबाट, त्यसको एआई गराउनेदेखि लिएर हेराउने ऊ गराउने सबै कुरो भएको छ, समस्त खोलाको पनि सिद्धिन्छ अब यो चोटिबाट।
अब एउटा महत्त्वपूर्ण कुरा शिक्षामा छ हैन हामी सामुदायिक विद्यालयहरुको स्तर उन्नति गर्न अझै पनि त्यति लाग्न सकेका छैनौ हैन सामुदायिक विद्यालयहरु पनि परम्परागत शैलीमै चलिरहेको देख्न सकिन्छ तपाईको वडामा भएका सामुदायिक विद्यालयहरुमा चाहिँ प्राविधिक शिक्षालाई कसरी भित्र्याउने अथवा आफ्ना नानीहरुलाई आफ्ना बालबच्चाहरुलाई प्राविधिक शिक्षामा दिएर आत्मनिर्भर बन्न चाहिँ प्रेरित गर्ने हिसाबको शिक्षा चाहिँ कस्तो छ सर त्यसको लागि चाहिँ तपाईहरुले कसरी पहल गर्नुभएको छ
अनि यो प्राविधिक शिक्षाको विषयमा अहिले भर्खरै मात्रै नयाँ कन्सेप्ट हो जस्तो मेरो वार्डमा चाहिँ सामुदायिक विद्यालय 3 विद्यालय हो पहिले यसको अवस्था अत्यन्त खत्किएको अवस्था थियो अहिले चाहिँ म आइकन अलिकति रुपियाँ पैसादेखि लिएर सबै कुरालाई सुधार गरेर अब कतिपय ठाउँमा चाहिँ विद्यार्थी नै आफूले खोज्नु पनि पर्ने अवस्था आएर अहिले चाहिँ सामुदायिक विद्यार्थीहरू अलिकति सुधारमा छन् अब यसलाई चाहिँ अब कति निरन्तरता गर्न सकिन्छ एकैचोटि सबै कुरो सुधार त हुन सक्दैन होला तर कमी तपाईँ दुई वर्ष गरेर चाहिँ यसलाई गराउँदाखेरि त्यसमा केही आउन सक्छ हो
जस्तै अब भीष्म सर तपाईँले आफ्नो वडालाई समृद्ध वडा बनाउनको निम्ति चाहिँ तपाईँ आइसकेपछि नयाँ प्लान चाहिँ के ल्याउनु भएको छ
होइन म आइसक्दाखेरि जस्तो मैले तपाईँलाई कृषिमा ल्याएँ जस्तो तपाईँलाई अब ऊर्जामा ल्याएको छु अहिले ऊर्जामा पनि के छ भने भरिसके हामीले चाहिँ नि अब समृद्ध बनाउनलाई समृद्ध बनाउनलाई त के गर्नु पऱ्यो भन्दा पहिले आफ्नो पैसा आफ्नो नियन्त्रणमा राख्नु पऱ्यो हाम्रो पैसाहरू हाम्रो स्रोतहरू चाहिँ बाहिर गए पनि समृद्ध हुँदैन क्या यहाँ चाहिँ भाषणमा समृद्ध बनाउने भन्ने अनि चाहिँ सबै कुरो चाहिँ उता अर्काकोतिर जाँदाखेरि त्यो रोक्नु पऱ्यो त्यो रोक्नलाई अहिले चाहिँ मैले कार्यक्रमहरू ल्याएको छु जस्तो अघि तपाईँलाई भने चाहिँ इन्डक्सनका कुराहरू ल्याएको छु अब चाहिँ ठाउँ ठाउँमा बिजुली बत्ती पोल नपुगेको ठाउँमा त्यो पुर्याउने त्यो हुँदाखेरि चाहिँ हाम्रा उपभोक्ताहरूले हाम्रो बिजुली चलाउनुहुन्छ बिजुली हाम्रो चलिसकेपछि चाहिँ बाहिर जाने पैसाहरू रोकिने क्रम हुन्छ जस्तो अहिले चाहिँ विद्युतीय सामानहरूलाई चाहिँ बढावा दिने अब यो गरियो भने चाहिँ समृद्धको एउटा टेवा पनि हो अब यसले चाहिँ केही गर्न पनि सकिन्छ
आगामी आर्थिक वर्षको निम्ति अथवा चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनको अवस्था कहाँ पुग्यो र आगामी आर्थिक वर्षको लागि कस्तो तयारी छ
अहिले मैले लगभग 90% चाहिँ मैले मेरो चालु पैसा सकिसकेको छ अब 8-10% बाँकी होला अब यो सबै सकिएको छ अब यसलाई चाहिँ पेमेन्टको बाटोमा चाहिँ यो जाँदाखेरि सकिहाल्यो अब आगामी आउने बजेटमा चाहिँ बसेर सबै साथीहरूलाई अब कुन खालको बजेट ल्याउनु पर्ने हो सरसल्लाह गरेर एउटा विज्ञ टिमसँग पनि बसेर अब यसले चाहिँ प्रभाव पार्ने खालको कार्यक्रम ल्याउनु पर्छ ल्याउने तयारीमा पनि
छु हस् भीष्म सर अत्यन्तै व्यस्त हुनुहुन्थ्यो र व्यस्तताका बावजुद पनि समय प्रदान गर्नुभयो र भिजन रेडियो भिजन मार्फत आफ्ना विचारहरू राखिदिनु भयो त्यहाँका वस्तुस्थितिको बारेमा जनताहरूलाई जानकारी गराइदिनु भयो समय प्रदान गर्नुभएकोमा यहाँलाई हार्दिक आभार व्यक्त गर्दछु सर
हस् हजुरलाई पनि धन्यवाद छ हजुरको टिमलाई पनि धेरै धेरै धन्यवाद छ मलाई यस कार्यक्रममा आज समय उपलब्ध गराइदिनु भएकोमा
हस्
हस् नमस्कार
नमस्कार उहाँ हुनुहुन्थ्यो अर्जुनधारा नगरपालिका वडा नम्बर 9 अध्यक्ष भीष्म मिश्र रेडियो भिजनसँग अर्जुनधारा खबरमा कुराकानी गर्दै हवस् त आजलाई अर्जुनधारा खबर यति नै विशेष त आज हामीले अर्जुनधारा वडा नम्बर 9 भइरहेका विकास निर्माणका काम त्यहाँको बजेटको अवस्था र त्यहाँका जनताहरूको अपेक्षालाई जनप्रतिनिधिले कसरी सम्बोधन गरिरहनु भएको छ भन्ने विषयमा आज हामीले अर्जुनधारा 9 वडाका अध्यक्ष विश्व मिश्रसँग कुराकानी गऱ्यौँ हामी आगामी अङ्कमा फरक विषयवस्तुका साथ फरक व्यक्तित्वसँगको कुराकानी लिएर उपस्थित हुने नै छौँ त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल बिदा चाहन्छु निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला नमस्कार।